नेपाल दर्पणमा साथी मल्लिका थापासँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। मन्त्रीमण्डल पुनर्गठन गर्ने नेकपाको निर्णय, मन्त्री हेरफेर गर्न 3 विकल्पमा छलफल, टुङ्गो भने लाग्न बाँकी। नेपालमा कोरोना संक्रमितको संख्या 64,000 नाग्यो, जान रक्सी तथा लागु औषधको प्रयोगले संक्रमण बढाउने हुँदा यसको प्रयोग नगर्न डाक्टरको आग्रह।
यसको प्रयोगले गर्दा चाहिँ व्यक्तिको मन मस्तिष्क र व्यवहारमा चाहिँ दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहन्छ।
सिराहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट, घाइते महिलाको धरानमा उपचार हुँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई। बेलायतमा सेल्फ आइसोलेसनमा बस्न अटेर गरे 10,000 पाउन्डसम्म जरिवाना, आइसोलेसनमा बस्न विदा नदिने रोजगारदातालाई पनि सजाय हुने। र इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामको शानदार जित, ब्राइटन र न्यूकासलको खेल चल्दै आईपीएल क्रिकेटमा दिल्ली ब्याटिङ गर्दै।
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारहरूका लागि सूचना।
निशुल्क उद्धारको मापदण्ड पूरा गरेका कामदारले उद्धारका लागि नेपाली दूतावासमा र निशुल्क उद्धारको मापदण्ड पूरा गरेका तर आफ्नै खर्चमा स्वदेश आएका कामदारले हवाई टिकटको रकम फिर्ता पाउनका लागि वैदेशिक रोजगार विभागमा निवेदन दिनु पर्दछ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तथा करार बमोजिम तलब सुविधा नपाएका कामदारहरूले निशुल्क कानूनी सहयोगका लागि र उद्धार सम्बन्धी जानकारी लिन पिपुल फोरममा सम्पर्क गर्नुहोला।
पिपुल फोरमद्वारा सञ्चालित निशुल्क कानूनी सहायता कार्यक्रम।
फोन नम्बर 01-44-23-973-47-226।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा।
प्राविधिक शिक्षा अध्ययनका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
एसई एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा कृषि तर्फ आईएससी एजी बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ असिस्टेन्ट र स्टाफ नर्सका साथै पी डिप्लोमा तहतर्फ 18 महिने भेटनरी जेटिए र नापी अर्थात् अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
कोभिड-19 का कारण आवेदन फारम कलेजको वेबसाइट npi.edu.np मा लगन गरी वा आधिकारिक जीमेल npionline2077@gmail.com बाट पनि पठाउन सकिनेछ। साथै व्यक्तिगत दूरी कायम गरी कलेजबाट समेत फारम लिन सक्ने व्यवस्था मिलाइएको समेत जानकारी गराउँछौ।
फारम भर्ने अन्तिम मिति असोज 14 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 421-261, 524-986, 533-133,
मोबाइल 98-550-60-768, 98-550-60-769, 98-550-64-602 र 98-550-60-979।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना। बचत र सुरक्षा एकै साथ, प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाका रकम कम्पनीले दिने, मासिक रूपमा बिमाका रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने, फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाका रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियौ।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ। नेकपाको पेरिस टाँडामा रहेको कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो। स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रीमण्डल पुनर्गठनबारे आजको सचिवालय बैठकमा छलफल भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको पनि उहाँले बताउनुभयो। मन्त्रीमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने उहाँले बताउनुभयो। बैठकमा तीन विकल्पमा छलफल भएको छ। सबै मन्त्री हटाउने, सबै राख्ने एउटा विकल्प आएको छ, सबै नहटाउने तर दुई वर्ष पुगेकालाई हटाउने, पछि गएकालाई नहटाउने र अरू नयाँ राख्ने दोस्रो विकल्प र त्यसै गरी तेस्रो विकल्पमा त्यो नगरेर पुराना केही राम्रो काम गरेकालाई राख्ने र बाँकी थप्ने विकल्पमाथि छलफल भएको एक नेताले बताएका छन्। यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको छ। यस्तै पार्टी एकीकरणका बाँकी कामहरू पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ। बैठक भोलि 1 बजे पुनः बस्नेछ। नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या 64,122 पुगेको छ। गएको 24 घण्टामा 1,325 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 9,584 जनाको पीसीआर परीक्षण गर्दा 1,325 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये 767 जना काठमाडौँ उपत्यका रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा 602, भक्तपुरमा 101 र ललितपुरमा 64 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गएको 24 घण्टामा 966 जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या 46,233 पुगेको छ। अब नेपालमा 17,478 जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये 190 जना आईसीयू र 36 जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै 7,451 जना क्वारेन्टिनमा रहेका पनि उहाँले बताउनु भएको छ। यस्तै गएको 24 घण्टामा 10 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 411 पुगेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। यसैबीच जाँड, रक्सी, सुर्ती तथा लागू औषधको प्रयोग गर्नेहरूले कोरोना संक्रमण बढ़ाउने भएकाले यसको प्रयोग नगर्न डाक्टरले सुझाव दिएका छन्। जाँड, रक्सी, सुर्ती तथा लागू औषधको प्रयोग गर्नेहरूले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकाले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताउनुभयो।
लागू पदार्थको प्रयोग गर्ने व्यक्तिहरू, चाहे त्यो सुर्तिजन्य पदार्थ र रक्सीजन्य पदार्थ जस्तो वैधानिक पदार्थ होस् अथवा अवैधानिक पदार्थ होस्, यसको प्रयोगले गर्दा चाहिँ व्यक्तिको मन, मस्तिष्क र व्यवहारमा चाहिँ दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहन्छ। कोरोनाको जोखिमसँग तुलना गरेर हेर्दाखेरि चाहिँ रक्सी प्रयोग गर्ने व्यक्तिहरूले चाहिँ सामाजिक दूरीलाई राम्रोसँग पालना नगर्ने, मास्कको प्रयोगलाई पनि एकदमै राम्रोसँग नगर्ने र हात धुने जस्ता कोरोनाबाट बच्ने अति महत्वपूर्ण कुराहरूलाई चाहिँ हेलचक्राई गरेको पाइएको छ।
डाक्टर सगुन वल्लभ पन्तले महामारीका बेला विभिन्न वाहनामा जाँड, रक्सी तथा चुरोट लगायत लागू औषध प्रयोग नगर्न र यस अघिदेखि प्रयोग गर्दै आएको भए छोड्न पनि सुझाव दिनुभएको छ। अहिले अस्पतालहरूमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरू पुग्ने क्रम बढ़ेको भन्दै उहाँले यदि त्यस्ता वस्तुको लत भएमा तत्काल उपचारमा जान पनि सुझाव दिनुभएको छ। सांसदहरूले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि पीसीआर प्रयोगशाला र अस्पतालहरूको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित COVID-19 अनुगमन उपसमितिको बैठकमा सांसदहरूले सरकारले कोविड प्रयोगशाला र अस्पतालको व्यवस्थापन उचित ढंगले गर्न नसक्दा समस्या देखिएको बताएका हुन्। उपसमितिले देशका विभिन्न कोविड अस्पताल र पीसीआर प्रयोगशालाको अनुगमन गरेपछि छलफललाई अगाडि बढ़ाएको छ। उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले पीसीआर प्रयोगशालाले समयमा नै रिपोर्ट दिए पनि सम्बन्धित व्यक्तिसम्म पुर्याउने संयन्त्रभित्र ढिलाइ हुँदा रिपोर्ट ढिलो आउने गरेको पाइएको बताउनुभयो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पालिकाबाट सानो कुरा पनि केन्द्र सरकारसँग माग्ने प्रवृत्तिले समस्या देखिएको बताउनुभयो। उहाँले स्वास्थ्य प्रणालीलाई एकीकृत बनाउन पालिका र प्रदेशलाई अझ बढ़ी परिचालन गर्नुपर्ने देखिएको बताउनु भएको छ। स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनसनमा बसेका डाक्टर गोविन्द केसिकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा भर्ना गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डाक्टर केसीले स्वास्थ्य जाँच गर्न भने नमानेका प्रतिष्ठानले जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर पढ़ाईसहित चिकित्सा क्षेत्रमा मागहरू सरकारले पूरा गर्न भन्दै एक हप्तादेखि जुम्लामा बस्नु भएको छ। बोक्सीको आरोपमा सिराहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ। कुटपिटबाट घाइते नवराजपुर पाँच कुसुन्डीकी 45 वर्षकी महिलाको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तले बताएका छन्। टुनामुना गरी गाउँका एकजना बच्चा बिरामी पारेको र अर्का एकजनाको ज्यान गएको आरोप लाउँदै त्यही ठाउँका धर्मनाथ यादव, उहाँका छोरा सन्तोष, देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले महिलालाई कुटपिट गरेका उहाँका छोरा गणेश यादवले जानकारी दिनुभएको छ। गएको 29 गते राति घरमा नै सुतिरहेका बेला आमालाई घरबाट बाहिर निकालेर सड़कमा लगेर कुटपिट गरेका यादवले बताउनुभयो। कुटपिट गर्नेहरूले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाइदिने धम्की दिएका पनि उहाँको गुनासो छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुल सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विदेशको रोजगारी यही बेला गयो, ऋण कसरी तिर्ने भन्ने पिरले बाउ त्यस्ता भएका हुन्। सधैँ यस्तै त नहोला नि।
जागिरी गयो भन्दैमा दिनदिनै झगडा गरेको छ, तपाईँले कुटेको छ। एकातिर कोरोनाको डर, घरमा दिनै कुरोदाको कति सहनु आमा।
नरौ बहिनी, बुबालाई फेरि एकपटक सम्झाउँ, सुधार्ने प्रयास गरौँ। त्यति गर्दा पनि केही सिप लागेन भने घरेलु हिंसा विरुद्ध उजुरी गरौँला।
कुनै पनि बहानामा घरेलु हिंसा जायज हुँदैन। यस्ता हिंसाबाट पीड़ितलाई थप जोखिममा पर्न नदिन र न्यायका लागि स्थानीय सरकार, नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग लगायतका निकायमा उजुरी गरौं अथवा निशुल्क नम्बर 50100 वा 1145 फोन गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्डरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनहितमा जारी सन्देश।
स्वरोजगार बनाउ, मन के कमाउ, आफ्नो पहिचान आफैले बनाउ, सिटिजन लिडर बन्न पाइने अफर क्या दामी, आफ्नो खुट्टामा आफै उभियो बन्नु सबै मानि, सिटिजन स्वरोजगार अभियान, सिटिजन लाइफ इन्सुरेन्सको साथमा
सिटिजन लाइफमा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा, नेतृत्व क्षमतासँग व्यक्तित्व विकास गरौँ, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौँ। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धित्वको साथ हाम्रो।
पैसा तिर्दाखेरि सट्टै गर्दा बिल भुक्तानी, क्याशब्याक र रिवार्ड पल्टाउँछ, अरू चाहियो के? तपाईँको वित्तीय सहयोगी आइएमई पे।
तपाईकै हातमा छ तपाईँको वित्तीय सहयोगी आइएमई पे, सबैभन्दा सजिलो मोबाइल वालेट, सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमई पे, तपाईँको वित्तीय सहयोगी।
घरमा को हुनुहुन्छ?
को हुनुहुन्छ घरमा?
हेलो,
छिटो आउनुहोस् बाहिर, छिटो। ए तपाईँ नै हो घर बेटी? अनि के हो तपाईँको पारा? कोरोना आएको बिरामीलाई घरमा राखेर के गर्न खोजेको? हामी सबैले सारेर मार्न खोज्नु भएको? कुरुको त्यो मान्छेले निकालीमा निकाल्नुहोस् न त, तपाईँलाई हामी टोलबाट निकाला गर्छौँ फेरि।
कोरोना त सबैलाई लाग्छ नि भाइहरू, अनि के हो यो 2 मिटरको भौतिक दूरी पनि कायम गर्नु भएको छैन?
ए हामीलाई भौतिक दूरी सिकाउने यस्तो मान्छेले त सबैको पिसिआर टेस्टको व्यवस्था गर्नु पर्यो नि।
ल भाइहरू, म एक स्वास्थ्य कर्मी पनि हो कि, कोरोना त नि कोरोना संक्रमितसँग 2 मिटरको दूरी पनि कायम नगरिकन, मास्क पनि नलगाइकन 15 मिनट भन्दा ज्यादा प्रत्यक्ष सम्पर्क क्षेत्रमा आउनेहरूलाई पो सर्छ त। अनि तपाईँले भनेको त पिसिआर टेस्ट पनि नि भाइ, यसरी प्रत्यक्ष सम्पर्कमा आउनेहरूको मात्र 5-7 दिनभित्र मात्र गर्ने हो नि।
दिदी आफै स्वास्थ्य गर्ने हुनुहुँदो रहेछ।
लु अरू कुरा त सबै ठिक छ कि, तर यो यसरी कोरोना आएको बिरामीलाई घरमा कसरी राख्न मिल्छ यो चाहिँ मलाई भन्नु त।
कोरोना संक्रमित लागेका व्यक्तिहरूलाई उज्यालो तथा दोहोरो हावा चल्ने कोठामा राख्ने, उनीहरूलाई पोसिलो तथा झोलिलो खानेकुराहरू खान दिने, उनीहरूबाट निस्किएको फोहोर मैलालाई बन्द गर्न मिल्ने प्लास्टिकमा राखेर विसर्जन गर्ने, हर समय मास्क लगाएर राख्न भन्ने, अनि त्यस पछाडि उनीहरूको मलमललाई बलियो पारिराख्ने नि। हामी स्वास्थ्य कर्मी पनि प्रत्यक्ष निगरानी गरिरहेका हुन्छौँ।
दिदीले हामीलाई कोरोनाको बारेमा धेरै कुरा बुझाउनु भयो, हामी सबै मिलेर टोलवासीलाई पनि यो कुरा सचेत गरेर
जाउँ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा जनहितका लागि जारी सन्देश। सहकार्य सुन्दर ढोका साथी सेवा ललितपुर।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मन्त्रीमण्डल पुनर्गठन गर्ने नेकपाको निर्णय, मन्त्री हेरफेर गर्न 3 विकल्पमा छलफल, टुङ्गो भने लाग्न बाँकी, नेपालमा कोरोना संक्रमितको संख्या 64,000 नाग्यो, जहाँ रक्सी तथा लागू औषधको प्रयोगले संक्रमण बढ़ाउने हुँदा यसको प्रयोग नगर्न डाक्टरको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गुरागाई।
जनजीवन सहज र संक्रमण व्यापक हुँदै गएको बेला तयार पारिएको कोरोनाको यो 30 क्याप्सुल हो। आजको क्याप्सुलका डोजहरू बढ्दै गएको आत्महत्या रोकथाम गर्ने उद्देश्यले तयार पारिएका छन्। आजको क्याप्सुलमा 3 डोजहरू छन्। क्याप्सुलका डोजहरू दिँदै हुनुहुन्छ चिकित्सा मनोविद सुजिता बानिया। कोरोना संक्रमण रोकथाम गर्न लामो समय लकडाउन र निषेधाज्ञा हुँदा काम कमाई व्यापार व्यवसाय चौपट भए। धेरै मानिस मानसिक समस्यामा परे, कतिले भविष्य अन्धकार देखेर आत्महत्या गरे। आत्महत्या कुनै पनि समस्याको समाधान होइन। आत्महत्या गर्नुअघि मानिसले देखाउने लक्षण थाहा पाइयो भने उनीहरूलाई बचाउन सकिन्छ। आजको क्याप्सुलको पहिलो डोज आत्महत्या अघि मानिसले देखाउने लक्षणहरू के हुन् भन्ने विषयमा।
धेरै जसो आत्महत्याको कारण 80% चाहिँ नि डिप्रेसन रोग होइन दिगदारीपनको कारणले गर्दाखेरि हुन्छ। तर त्यो सँगसँगै कति अरू कुराहरू हुन्छन्, जस्तै कसै कसैले चाहिँ नि आत्महत्याको बारेमा कुरा गर्न थाल्नुहुन्छ, म मर्नु नै जाति जस्तो गरेर कुरा गर्न थाल्नुहुन्छ। कहिले कहिले कसै कसैको चाहिँ नि अब उपाय नै सोच्न थाल्नुहुन्छ, मसँग डोरी छ यसरी झुन्डिएर गर्छु, या त औषधिहरू घरमा बिखहरू भइरहेको हुन्छ होइन। कसैलाई चाहिँ नि मर्न पाए पनि हुन्थ्यो भन्ने सोचहरू आउँछन्। सोचाइहरूमा पनि भविष्यमा अब केही पनि छैन, मेरो कोही पनि छैन, म एक्लै छु भन्ने सोचहरू आउने, आफूले गर्नुपर्ने कुराहरू, कसैलाई दिनुपर्ने कुराहरू, त्यो चिजहरू चाहिँ काम सकाउँदै जाने त्यस्तो व्यवहारहरू देखिन्छ। अनि कोही कोही व्यक्तिहरूले चाहिँ नि आफ्नो नजिकको व्यक्तिहरूभन्दा एक्लिन खोज्नुहुन्छ, सकेसम्म चाहिँ नि टाढा बसौँ जस्तो चाहिँ उहाँहरूले गरेको देख्न पाउनुहुन्छ है। त्यो सँगसँगै अर्को भनेको चाहिँ आफूले आफैलाई चाहिँ घृणा गरेको त्यस्तो किसिमको कुराहरू पनि उहाँहरूबाट सुन्न पाउन सक्नुहुन्छ। आफूलाई नै हानि हुने किसिमको क्रियाकलापहरू पनि उहाँहरूले गर्नुहुन्छ, जस्तै चाहिँ आफैलाई पिट्ने, रिस उठेपछि चाहिँ टाउकोहरूमा पिट्ने, आफैले हातहरू चाहिँ काट्ने, दुःखलाई सहन नसकेर उहाँहरूले त्यस्तो क्रियाकलापहरू पनि गरेको देखाउन सक्नुहुन्छ।
अब आजको दोस्रो डोज, तनाव, निराशा र भविष्यप्रतिको आशा मर्दै गएपछि जसको मन पनि थकित हुन्छ र कतिपयले मनमा आफ्नो जीवन आफै अन्त्य गर्ने कुरा खेलाउन थाल्छन्। मनमा आत्महत्याको विचार आयो भने आफूलाई जोगाउन चाहिँ के गर्ने त?
अहिले यो कोभिड-19 नै गर्दाखेरि आएको, कतिको जागिरै घुमेको छ होला, कतिले घरबाट काम गर्नुपर्ने र सँगसँगै अरू कुराहरू पनि एकै ठाउँमा हुँदाखेरि, एउटै व्यक्तिहरूसँग मात्रै बसिराख्नु पर्दाखेरि पनि सामाजिक रूपमा चाहिँ सक्रिय हुन नसकेको कारणहरू हुन सक्छन्, आफूले सोचेको कुराहरू गर्न नसकेको अवस्थाहरू हुन सक्छन्। त्यस्तो अवस्थाहरूमा यस्तो सोचहरू आउनु चाहिँ स्वाभाविक हो। त्यस्तो स्वाभाविक आयो भनेर भन्दैमा अब यो चाहिँ नि सकियो भनेर सोच्नुको ठाउँमा चाहिँ नि उहाँहरूले यस्तो कुराहरू आफैलाई भएको छ मानौ भने उहाँहरूले आफ्नो नजिकको व्यक्तिहरूसँग आफ्नो कुराहरू छलफल गर्न सक्नुहुन्छ। त्यसैले आफैलाई पनि कसैलाई त्यस्तो सोचहरू आएको छ भने उहाँहरूले के गर्न सक्नुहुन्छ त भन्दाखेरि एकचोटि यो नम्बरमा चाहिँ फोन गरौँ है भनेर 1166 नम्बरमा फोन गर्नुभयो भने केही हदसम्म आफूले आफूलाई नै रोक्न सक्नुहुन्छ। केही समयको लागि मात्रै तपाईँहरूले एक मिनट होस् आधा घन्टा होस् 20 मिनट 30 मिनट कति सक्नुहुन्छ आफूलाई अरू कुरामा अल्झाएर अरूसँग आफ्नो कुराहरू छलफल मात्रै गर्दाखेरि पनि यसलाई चाहिँ हामीले बचाउन सक्छौँ।
र अब आजको अन्तिम तथा तेस्रो डोज आत्महत्याको रोकथाम गर्नका लागि परिवार साथीभाइ आफन्त र समाजले पनि धेरै काम गर्न सक्छ। त्यस्ता कामहरू के हुन् त?
कसैले पनि यस्तो कुराहरू गर्नुभएको छ मलाई मर्न मन लाग्यो भन्ने यस्तो कुरा गर्न थाल्नुभयो भने त्यसलाई चाहिँ सिरियसली लिनु पर्यो। ए यसले चाहिँ त्यसै गफ दिएको भनेर मान्नु भएन उहाँको कुराहरू सुनिदिनु पर्यो उहाँको साथ रहनु पर्यो उहाँलाई एक्लै छोड्नु भएन र उहाँहरूलाई चाहिँ के विश्वास दिलाउनु पर्यो भने म तिम्रो लागि छु र मलाई चाहिँ तिम्रो चासो छ आई केयर फर यु भन्ने चाहिँ नि उहाँहरूले त्यति मात्रै बुझाउन सक्नुभयो भने उहाँलाई चाहिँ नि के चिन्नुहुन्छ त भन्दाखेरि ए मेरो लागि कोही छ है त मलाई समस्या हुँदाखेरि कोही छ भन्ने एक हिसाबको विश्वास जाग्न सक्छ। त्यो विश्वास मात्रै जाग्यो भने पनि उहाँहरूले चाहिँ कोही चाहिँ छ म एक्लै चाहिँ होइन भन्ने सोचाइ चाहिँ हामीले विकास गर्न सक्छौँ।
आत्महत्या गर्ने मानिसका लक्षणहरू चिन्न र आत्महत्याको रोकथाम गर्ने सल्लाहका डोजहरूका लागि चिकित्सा मनोविद सुजिता बानियालाई धन्यवाद। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौँला।
कोरोना क्याप्सुलको अर्को अंक भोलि बिहानको कार्यक्रममा सुन्न सकिनेछ। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
याद गरौं त पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ गाउँका सबै घर देखाउँथ्यौ मान्छे चिनाउँथ्यौ गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ घरका सानादेखि ठूलासम्म सबैलाई भेटाउँथ्यौ पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो अहिले कोरोना आँसु दिएर जाने दाउमा छ तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने कि कसो
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी
पैसाको त के कुरा भयो र सर हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन
ए राधेश्यामजी भिवनको पो कुर्सी ल्याउनु भएको
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर
V-Bone Ergonomics Chair Experience Center
सम्पर्क 9810-90-146 9810-90-146
V-Bone Change Your Perception
मन भित्रै खुशीको रंग फैलाउँदै जीवनको सुख दुःखमा साथ निभाउँदै आशा र भरोसाको बाचा लिएर सुरक्षित भविष्यको विश्वास
जीवनको सुरक्षा भविष्यको आधार सूर्य लाइफ इन्स्योरेन्सले सपना गर्ने छ साकार 1 दशक भन्दा बढीदेखि निरन्तर तपाईँको सेवामा सूर्य लाइफ इन्स्योरेन्स तपाईँको भविष्य हाम्रो अभिभार
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर सरकारले स्थानीय सरकार सञ्चालन ऐन 2074 संशोधन गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। तीन तहका सरकारको अधिकारबारे थप प्रष्ट हुन आवश्यक परेकोले परिमार्जन गर्न थालिएको हो। संविधानमा प्रष्ट उल्लेख भएका अधिकार पनि ऐनले खुम्च्याउन खोजेको भन्दै जनप्रतिनिधिले थप प्रष्ट बनाउन माग गर्दै आएका छन्। काठमाडौँको रानी पोखरीमा झण्डै 2,80,00,000 लिटर पानी भरिएको छ। पोखरीको 5 फिट 2 इन्च मध्ये अब 1 फिट जति पानी भर्न बाँकी छ। सुन्दरी जलबाट बागमतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानी पोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ, तर माछा र हाँस भने अहिले छैनन्। रानी पोखरी पुननिर्माणको काम शुरू हुँदै गर्दा 2073 साल वैशाखमा रानी पोखरीका माछा र हाँस टौदह कमल पोखरी र बालाजु लगिएको थियो। रानी पोखरीमा पानी भरिएपछि पुनः माछा र हाँस राखिने प्राधिकरणका सम्पदा विज्ञ एवं रानी पोखरीको पुननिर्माण हेर्दै आएका राजमान मानन्दहरूले जानकारी दिनुभयो।
यसैबीच पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएको छ। लकडाउनका कारण 6 महिनादेखि बन्द डुंगा सञ्चालनमा आएको फेवा डुंगा व्यवसाय समितिका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताउनुभयो।
2076 सालको मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियालाई दिने निर्णय गरेको हो। यस्तै 2076 को जगदम्बाश्री पुरस्कार संगीतकार शान्ति ठटालाई दिइने भएको छ। विगत 6 दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ।
सार्वजनिक यातायातमा न सेनिटाइजर न दूरी भाडा मात्र बढी शीर्षकको खबरमा सुजन ढुङ्गेलको टिप्पणी छ। स्वास्थ्य मापदण्ड त त्यस्तै हो, सेनिटाइजरको ठाउँमा अब यात्रु संख्या हुल्ने अनि भाडा असुल्ने मात्र हो। पुरानै भाडा दरमा सीट संख्या बराबर मात्र यात्रु राख्ने व्यवस्था गरे हुन्थ्यो। पुष्पराज गौतम लेख्नुहुन्छ, सरकारले 50% मात्र बढी भाडा लिन पाउने अधिकार दिएको छ, तर पनि बढी भाडा असुल गरिन्छ। सार्वजनिक गाडीमा यात्रा गर्दा आफ्नो सुरक्षा आफै गरौं। रानी पोखरीमा पानी भरियो, माछा र हाँस कहिले राख्ने शीर्षकको खबरमा मुकेश लामाले लेख्नु भएको छ। रानी पोखरीमा माछा राख्ने हो भने उचित व्यवस्था गरेर मात्र राख्नुपर्छ, तयारी बिना माछा राख्दा शास्ति मात्र दिन खोजे जस्तो हुन्छ। हेलो सरकार फेरि सक्रिय, बिहान 7 देखि बेलुका 7 बजेसम्म गुनासो सम्बोधन गरिने बारेको खबरमा गणेश स्याङतनले लेख्नु भएको छ। आँखाले देखी देखी भोकाहरूलाई खाना खाने ठाउँबाट हटाउने सरकारलाई गुनासो गरेर के फाइदा। अनि लुक्ला विमानस्थल जाने सबै यात्रुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य शीर्षकको खबरमा फेसबुकमा नाम हराएको मान्छे नाम राखेको साथीको प्रतिक्रिया छ, थप पीसीआर परीक्षणको भार किन, जो होचो उसैको मुखमा घोचो, तर यो नियम लागू गर्नु रहर होइन बाध्यता हो, यसले सबै यात्रु र चालक दललाई कोरोनाबाट थप सुरक्षित गराउँछ। विचारका लागि धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी भोजेन्द्र बस्नेत। नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा सेल्फ आइसोलेसनमा बस्न दिएको निर्देशन अटेर गरे वा तोडे 10,000 पाउण्डसम्म जरिवाना हुने भएको छ। नयाँ कानूनी अन्तर्गत कोरोना भाइरस संक्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ। कम आय भएकालाई एकपटक 500 पाउण्ड सहायता दिनुपर्ने र आइसोलेसनमा बस्न विदा नदिने रोजगारदातालाई पनि सजाय हुने बीबीसीले जनाएको छ। कोरोना भाइरस संक्रमितको संख्या वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्ध कड़ा पार्दै गर्दा यी नियमहरू लागू गर्न लागिएको बताउनु भएको छ। बेलायतमा यसअघि सेल्फ आइसोलेसनमा बस्ने सुझाव निर्देशनका रूपमा मात्रै दिएको थियो, तर अब नियम अनिवार्य पालना गर्नुपर्ने खबरमा उल्लेख छ।
अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले किङ्स इलेभेन पञ्जाब र दिल्ली क्यापिटल्स खेल्दैछन्। टस हारेर ब्याटिङ गरेको दिल्लीले ताजा अवस्थामा 3 विकेट गुमाएर 36 रन बनाएको छ। अहिले 8 ओभर 2 बलको खेल सकिएको छ। श्रेयस अय र ऋषभ पन्त क्रिजमा छन्। शिखर धवन, पृथ्वी शाह र सिमरन हेटमायर आउट भएका छन्। पृथ्वी शाह 5 रनमा नै आउट भयो भने सिमरन हेटमायरले मात्र 7 रन बनाए। शिखर धवनले भने कुनै पनि रन जोड्न सकेनन्। दिल्लीको टीममा नेपालका सन्दीप लामिछाने आबद्ध छन्, तर आजको खेलमा उनी प्लेइङ 11मा परेका छैनन्।
इंग्लिश प्रिमियर लीगमा टोटनह्यामले साउथह्याम्पटनमाथि शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटन टोटनह्यामसँग 5-2 पराजित भएको छ। खेलमा शुरूआती अग्रता लिए पनि साउथह्याम्पटनले जित्न भने सकेन। टोटनह्यामका लागि दक्षिण कोरियाका फुटबलर सन हङ मिन एक्लैले 4 गोल गरे। टोटनह्यामका लागि ह्यारी केनले 82 मिनटमा गोल गरे। साउथह्याम्पटनका लागि ड्यानी इङ्सले 32 र 90 मिनटमा सान्त्वना गोल गरे। प्रिमियर लीगमा अहिले ब्राइटन र न्यू क्यासल खेल्दैछन्। ताजा अवस्थामा ब्राइटन 2-0 अगाडि छ। यस्तै प्रिमियर लीगमा राति 9:15 चेल्सीले लिभरपूलसँग खेल्दैछ भने राति 12:15 लेस्टर सिटीले बर्नलीसँग खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। मन्त्रीमण्डल पुनर्गठन गर्ने नेकपाको निर्णय, मन्त्री हेरफेर गर्न तीन विकल्पका विषयमा छलफल टुङ्गो लाग्न भने सकेन। नेपालमा कोरोना संक्रमितको संख्या 64,000 नाग्यो, जाँड रक्सी तथा लागु औषधको प्रयोगले संक्रमण बढाउने हुँदा यसको प्रयोग नगर्न डाक्टरको आग्रह। सिराहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट, घाइते महिलाको धरानमा उपचार हुँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई। बेलायतमा सेल्फ आइसोलेसनमा बस्न अटेर गरे 10,000 पाउन्डसम्म जरिवाना, आइसोलेसनमा बस्न विदा नदिने रोजगारदातालाई पनि सजाय हुने। र इंग्लिश प्रिमियर लीगमा टोटनह्यामको शानदार जित, ब्राइटन र न्यूक्यासलको खेल चल्दै आईपीएल क्रिकेटमा दिल्ली ब्याटिङ गर्दै। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मल्लिका थापा र दिपाती मल्सिना पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।